यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। काठमाडौँको बालुवाटार स्थित ललिता निवासको सरकारी र सार्वजनिक जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा तत्कालीन उप प्रधानमन्त्री सहित 175 जना विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर। औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयक 2076 राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित। निर्माणाधीन कर्णाली करिडोर छिटो सम्पन्न गर्न विकास तथा प्रविधि समितिको सरकारलाई निर्देशन। र अमेरिका महान पुनरागमनतर्फ लम्किएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौँको बालुवाटार स्थित ललिता निवासको सरकारी सार्वजनिक जग्गा हिनामिना प्रकरणमा तत्कालीन उप प्रधानमन्त्री विजय कुमार गच्छदार सहित 175 जना विरूद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। अख्तियारले मुद्दा दायर गरेकामा 3 जना पूर्व मन्त्री, 6 जना तत्कालीन विशिष्ट श्रेणीका पदाधिकारी, कर्मचारी र अन्य व्यक्तिहरू रहेका छन्। ललिता निवास क्याम्पभित्रका सरकारी र सार्वजनिक जग्गा व्यक्तिविशेषका नाममा कायम गर्ने गरी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन उप प्रधानमन्त्री विजय कुमार गच्छदार, तत्कालीन भूमि सुधार तथा व्यवस्था मन्त्री डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र छविराज पन्त, तत्कालीन सचिव एवं अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात र तत्कालीन सचिव दिनेश हरि अधिकारी विरूद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। राष्ट्रिय सभाको आजको बैठकले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयक 2076 सर्वसम्मतिले पारित गरेको छ। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयक 2076 पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक 2076 पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यसैगरी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मन्त्री ढकालले अख्तियार दुरूपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक 2076 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुभयो। बैठकले राष्ट्रिय सभाका पूर्व सांसद श्रीराम श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गरेको छ। यसअघि बैठकमा सांसदहरूले चीनबाट फैलिएको नोबल कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गर्न सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई भाडा दरमा छूट दिने व्यवस्थाको पूर्ण कार्यान्वयन लगायतका समसामयिक विषयमा सदन मार्फत सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिनको 1 बजे बस्नेछ। प्रतिनिधि सभा विकास तथा प्रविधि समितिले निर्माणाधीन कर्णाली करिडोर छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायात र रक्षा मन्त्रालय तथा नेपाली सेनासँग करिडोरको प्रगतिका सम्बन्धमा जानकारी लिएपछि समितिले सरकारलाई निर्देशन दिएको हो। समितिमा आज भएको छलफलमा नेपाली सेनाले कर्णाली करिडोरमा जिम्मा पाएको 123 किलोमिटर सड़कको 91% काम सम्पन्न भएको जानकारी गराएको छ। बैठकमा समितिका सदस्यहरूले करिडोर छिटो सम्पन्न गरेर हुम्लाको सदरमुकाम सिमीकोटलाई सड़क सञ्जालसित जोड्नुपर्ने बताउनु भएको थियो। नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तण्डुलले सेनाले विगतदेखि नै विभिन्न स्थानमा सड़क निर्माणमा सड़क विभागलाई सहयोग गर्दै आएको बताउनुभयो। सड़क विभागका महानिर्देशक केशव कुमार शर्माले आगामी असारसम्म करिडोर निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको र ढिलामा दशैंसम्ममा सम्पन्न भइसक्ने जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका सम्बन्धमा पार्टीद्वारा गठित कार्यदलको प्रतिवेदन अध्ययन गरेर मात्र पारित हुने बताउनु भएको छ। आज पोखरामा प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले अध्ययनका लागि पार्टीले बनाएको कार्यदलले ल्याएको प्रतिवेदन अध्ययन गर्ने र त्यसपछि मात्र निर्णयमा पुग्ने बताउनुभयो। अध्यक्ष प्रचण्डले एमसीसी बारे केन्द्रीय समिति बैठकमा व्यापक छलफल भएको र कसैले पनि ठाडे स्वीकार वा अस्वीकार भने नगरेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँसकोटाले दूरसंचार सेवाको पहुँचसँगै गुणस्तर सुधारमा केन्द्रित हुन नेपाल टेलिकमलाई निर्देशन दिनुभएको छ। आज काठमाडौँमा नेपाल दूरसंचार कम्पनी लिमिटेड नेपाल टेलिकमको 16 वार्षिक उत्सव कार्यक्रममा मन्त्री बाँसकोटाले सेवाको गुणस्तर सुधार गर्दै जनताको सेवामा समर्पित हुनुपर्ने बताउनुभयो।
ओतको विस्तार पछि आउने चुनौती अब गुणस्तरमा सुधार, त्यो गुणस्तरको सुधार चाहिँ अबको हाम्रो ध्यान हुनुपर्छ। सेवा मात्रै विस्तारित भएर भूभाग मात्रै कब्जा गरेर पुग्दैन, त्यसतर्फ पाइला चल्न सक्नुपर्छ। मिलेर लागु गर्दा हुँदो रहेछ, फेरि पनि चुनौती आइरहन्छन् किनभने दुनियाँ बदलिनु छ, अपडेट त हुनै पर्छ। डार्विनको सिद्धान्त जस्तो, जो दौडिन सक्छ त्यही बाँच्छ, प्रतिस्पर्धाको दौडमा दौडिन सक्नुहोस्।
संचार मन्त्री मास्कोटाले देशभर 4G पुर्याउने संकल्प पूरा भएको उल्लेख गर्नुहुँदै थप सफलता प्राप्त गर्न आफ्नो सम्पूर्ण क्षमता प्रयोग गर्न टेलिकमका कर्मचारीहरूलाई आग्रह गर्नुभयो। मन्त्री मास्कोटाले रचनात्मक सुझावहरू ग्रहण गर्न सरकार तयार रहे पनि संस्थालाई हानि पुर्याउने खालका विरोध सह्य नहुने स्पष्ट गर्नुभयो। कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले देशका सबै जिल्लामा 4G सेवा सञ्चालन गरेको, सूचना प्रविधि महामार्ग निर्माणको काम भइरहेको र राष्ट्र निर्माणमा नेपाल टेलिकमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाली र पहाड़ी भेगमा सर्वसाधारणलाई सहज रूपमा हवाई सेवा उपलब्ध गराउन सरकार लागि परेको बताउनु भएको छ। मन्त्री भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरणले आज काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी 3 महिनाभित्र सञ्चालनमा आउने जानकारी दिनुहुँदै अबको 5 वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान गरिने बताउनुभयो। मन्त्री भट्टराईले विमानस्थलको पूर्वाधार विकासका लागि तीनै तहका सरकारसँग सहकार्य गरिनेमा जोड़ दिनुभयो।
हिमाली र पहाड़ी क्षेत्रका विमानस्थलहरूलाई पनि स्तर उन्नति गर्ने र त्यसलाई नियमित उडान गर्ने दिशामा हाम्रो ध्यान जानेछ। निजगढ सिङ्गो नेपालीहरूको एउटा ड्रीम हो, त्यसलाई कुनै पनि हालतमा 5 वर्षभित्र व्यावसायिक उडान गर्ने गरी सम्पन्न गर्नुपर्नेछ। अब विमानस्थलहरूको पूर्वाधार विकासमा तीनटै तहको सरकारको सहकार्य हुन्छ।
कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रूपमा विकास गरिरहेको र आन्तरिक विमानस्थल सुधार कार्य पनि तीव्र गतिमा भइरहेको जनाएको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पत्रकारिता तथा आम संचार विभागको लागि विश्वविद्यालय परिसर किर्तिपुरमा नयाँ बन्ने भवनको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आज शिलान्यास गर्नुभयो। कार्यक्रममा अर्थमन्त्री डाक्टर खतिवडाले नागरिकको राजनैतिक अधिकारका लागि पत्रकारिता क्षेत्रले पुर्याएको योगदान उल्लेखनीय रहेको र अब आर्थिक अधिकार सुनिश्चितताका लागि पत्रकारिता क्षेत्रको भूमिकाको खाँचो रहेको बताउनुभयो। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त मास्कोटाले विश्वविद्यालय सुधारको अभियानलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। करिब 22 करोड़ रूपियाँको लागतमा 2 वर्षभित्र भवनको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ। कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै चीनले ताप्लेजुङको ओलाङचुङगोलामा नाका बन्द गराएको छ। चीनमा फैलिएको कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भन्दै नाकामा आवत जावत बन्द गराएको हो। यही माघ 16 गते चीनको तिब्बत स्थित रियु प्रशासनबाट केही अवधिसम्मका लागि आवत जावत नगर्न नगराउन जानकारी भएको फक्ताङलुङ गाउँपालिका 7 ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिनुभयो। बिहारको सीतामढ़ी जिल्लाको चरौत गाउँ पञ्चायतमा एकजनामा कोरोना भाइरसको संक्रमण देखा परेपछि नेपाल भारत सीमा क्षेत्रमा भारतबाट आउनेहरूको स्वास्थ्य परीक्षण गर्नका लागि प्रदेश नम्बर 2 सीमावर्ती क्षेत्रमा हेल्थ डेस्क राख्ने क्रम बढ़ेको छ। महोत्तरीको विभिन्न क्षेत्रको सीमावर्ती क्षेत्रमा हेल्थ डेस्क राखेको 2 दिन नबित्दै धनुषाको जटही नाका लगायत प्रदेशको 8 जिल्लाको सीमावर्ती क्षेत्रमा कोरोना भाइरसको चेक जाँचका लागि हेल्थ डेस्क राख्नका लागि पहल भइरहेको प्रदेश नम्बर 2 स्वास्थ्य निर्देशनालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकै छिन विज्ञापन।
वाओ, रियलमै छिटो डाउनलोड त झनै फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एनटीसीको 4G
प्रस्तुत छ नेपालस फास्टेस्ट 4G LTE एडवान्स नेटवर्क का साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड, साथै HD मुभीजको भरपूर मजा। NT4G LTE सुचारु गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। वरिष्ठ प्रसारक एवं रेडियो नेपालका पूर्व समाचार वाचक दुर्गानाथ शर्माको निधन भएको छ। 72 वर्षीय शर्माको मुटुको उपचारका क्रममा महाराजगंज स्थित मनमोहन कार्डियो सेन्टरमा आज निधन भएको हो। शर्माले नेपाल टेलिभिजनमा स्थापना कालदेखि नै आबद्ध रही महाप्रबन्धकको जिम्मेवारी समेत निर्वाह गर्नुभएको थियो। शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। रेडियो नेपालले शर्माको निधनमा दुःख व्यक्त गरेको छ। रूपन्देहीको भैरहवा भन्सार कार्यालयमा विगतका वर्षहरूमा भन्दा राजस्व संकलनमा कमी आएको छ। आर्थिक वर्ष 2076-77 छ महिनाको अवधिमा आयात कम हुँदा राजस्व समेत कम उठेको भैरहवा भन्सार कार्यालयले जनाएको छ। रूपन्देहीको भैरहवाबाट संवाददाता शशी पन्थीको रिपोर्ट।
भैरहवा भन्सार कार्यालयको आर्थिक वर्ष 2076-77 1,06,00,000,000 राजस्व संकलन हुन्छ भन्ने अनुमान गरिएको थियो। यसैका आधारमा वैशाखदेखि पुष मसान्तसम्म 6 महिनामा 45,46,36,07,000 राजस्व संकलन भएको छ। भन्सार प्रमुख कमल कुमार भट्टराई।
आर्थिक वर्षको 6 महिनामा 45,46,36,07,000 राजस्व संकलन भएको छ, जुन एक वर्षको अनुमानित राजस्वको हिसाबमा 43% रहन आउँछ। मासिक लक्ष्यको आधारमा हेर्ने हो भने विगत 6 महिनामा करिब 83% राजस्व दाखिला भएको।
विगत वर्षको तुलनामा यस वर्ष 6 महिनाको अवधिमा भन्सारमा आयातका सामान कम आउँदा राजस्व संकलनमा कमी आएको हो। आयात गर्दा पनि गत वर्षको तुलनामा राजस्व वृद्धि दर 9% रहेको छ। पुनः भन्सार प्रमुख भट्टराई।
विगत वर्षको तुलनामा यस वर्षमा 6 महिनाको अध्ययन गर्दाखेरि आयात को मात्रा केही घटेको देखिन्छ। यसरी आयात घट्दा नै पनि अघिल्लो वर्षको तुलनामा हाम्रो राजस्व संकलनको वृद्धि दर करिब 9% रहेको छ।
खुल्ला सिमानाको फाइदा उठाउँदै भन्सार छली गरी सामान आयात गर्नेहरूलाई कानूनी दायरामा ल्याउनु पर्ने व्यवसायीहरू बताउँछन्। भन्सार नगरी खुल्ला सिमानाबाट चोरी पैठारी गरी आयात गर्नेहरूलाई भन्सारको कानूनी दायरामा ल्याउने हो भने भन्सारको राजस्व संकलनमा वृद्धि हुन सक्थ्यो। शशीपन्थी, रेडियो नेपाल, भैरहवा।
पृथ्वी राजमार्ग विस्तार भइरहँदा त्यसको विकल्पका रूपमा त्रिशुली पारिपट्टी सड़क निर्माणको योजना बनाइएको छ। राजमार्गको समानान्तरमा गल्छीदेखि विशालटारसम्म 2 लेनको सहायक सड़क निर्माण गर्न लागि हो। पहिले नै ट्र्याक खुलिसकेको सड़क भएकाले यसलाई स्तर उन्नति गरेर सञ्चालनमा ल्याउन समस्या नहुने सड़क विभाग विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुन जङ थापाले बताउनुभयो। नागढुङ्गादेखि मुगलिङसम्मको ट्राफिक व्यवस्थापनका लागि नै यो सड़क निर्माण गर्न लागि यो सड़क सञ्चालनमा आएपछि सवारी साधन आवत जावतमा चाप कम हुने विश्वास गरिएको छ। गण्डकी प्रदेशको राजधानी पोखरासहित पर्वत बागलुङ म्याग्दीमा भित्रने तरकारीको विषादी परीक्षण शुरू भएको छ। भैरहवा बुटवल चितवन मकवानपुर धादिङ लगायतका जिल्लाबाट भित्रने तरकारी परीक्षण गर्न सिद्धार्थ राजमार्ग र पृथ्वी राजमार्गमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालन गरिएको हो। विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला गत चैतमै स्थापना गरिए पनि विषादी परीक्षण भने हालै मात्र शुरू गरिएको गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले जानकारी दिनुभयो। पर्वत जिल्लामा कृषिको आधुनिकीकरणका लागि सञ्चालन गरिएको नमूना फर्म प्रति युवाहरूको आकर्षण बढ्दै गएको छ। परम्परागत रूपमा कृषि पेसा गर्नेहरूलाई यस कार्यक्रमले व्यावसायिक बनाउँदै लगेको छ। पर्वतबाट संवाददाता रोशन तिवारीको रिपोर्ट।
पर्वतको बिहादी गाउँपालिका 5 उरामका कमल प्रसाद काफले 3 वर्ष कतार र 2 वर्ष दुबईमा बिताउनुभयो। विदेशमा गर्ने श्रम स्वदेशमै गर्छु भन्ने सोचेर उहाँ घर फर्किनुभयो र शुरू गर्नुभयो व्यावसायिक तरकारी फर्म। आर्थिक वर्ष 2075-76 मोडल फर्ममा सरकारले 5 लाख अनुदान दियो र आफ्नो 5 लाख लगानी गरेर तरकारी खेती शुरू गरेपछि काफलेलाई फेरि विदेश जाने रहर चलेन।
शुरूमा त वहाँ जाँदाखेरि महिना मरेसी पैसा पाइन्छ, लङ लास्टिङ चाहिँ यसलाई थोरै थोरै गरेर जीविकोपार्जन गर्नको लागि यहाँ राम्रो छ।
देश गएर फर्किएका युवा मात्रै होइन, घर खर्ची चलाउन समस्या भएका महिलाहरू पनि मोडल फर्म चलाउन कसिएका छन्। पैयु गाउँपालिका एक टकलाकी अम्बिका नेउपाने।
फर्म भित्र बन्दा काउली र टमाटर छ। मोडल फर्मलाई चाहिँ मैले तरिकाबद्ध काम गरेर आगामी दिनहरूमा बढी उपलब्धि गराउनेछु भनी आशा गरेकी छु।
जलजला गाउँपालिका 8 लुप्राकका मनबहादुर परियारका 5 वटा टनेल छन्। तरकारी खेतीबाट परियारले परम्परागत खेती प्रणाली परिवर्तन गरेर मोडल फर्ममा लागेपछि दिन प्रतिदिन प्रगति गर्न सफल हुनु भएको छ।
यसमा निकै राम्रो प्रगति हुने जस्तो मानियो। अहिले अब आलु लसुन प्याज टमाटर नै हल्का फुल्का छन्, कसरी हुन्छ बजारमा विस्तार गर्न सक्छ।
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा व्यावसायिक रूपमा तरकारी खेती गर्न यसै वर्ष 60 वटा फर्म स्थापना भइसकेका छन्। कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत कुमार पुन।
तरकारी फलफूल अलैँचीको छ र मौरी पालनको भयो अनि च्याउको कृषिका विभिन्न प्रकारहरूमा चाहिँ 70% अनुदानमा कार्यक्रम दिइसकेका छौँ।
लगानीको अभावले कृषि पेसालाई व्यावसायिक बनाउन नसकेका युवाहरू किसानहरूले मोडल फर्ममा सरकारको साथ पाएपछि तरकारी खेतीलाई व्यावसायिक बनाउँदै लगेका छन्। कृषि पेसामा युवाहरूको आकर्षण बढेपछि पर्वत जिल्ला तरकारीमा आत्मनिर्भर हुँदै गएको छ भने युवाहरूको आर्थिक स्तर पनि उकासिँदै गएको छ। रोशन तिवारी, रेडियो नेपाल, पर्वत।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेमा नापी कार्यालयका सर्वेक्षक सहित दुईजनालाई 35,000 घुस रकम सहित पक्राउ गरेको छ। आयोगको नेपालगंज सम्पर्क कार्यालयले नापी कार्यालय बाँकेका सर्वेक्षक यमबहादुर खत्री र लेखापढ़ी व्यवसायी प्रताप केसीलाई 35,000 घुस रूपियाँ सहित पक्राउ गरेको आयोगको सम्पर्क कार्यालय नेपालगंजका प्रमुख गणेश गैरीले जानकारी दिनुभयो। बाजुराको पूर्वी उत्तरी भेकको स्वामी कार्तिक गाउँपालिकामा भाइरल ज्वरोका कारण दुईजनाको मृत्यु भएको छ। गाउँपालिका एक सापाटा जोरूका 55 वर्षीय मीमा कडारा र 70 वर्षीय दलबहादुर रावलको ज्वरोले हिजो मृत्यु भएको वडाध्यक्ष जनक बहादुर रोकायाले जानकारी दिनुभयो। वडाध्यक्ष रोकायाले वडा नम्बर एकको सिंगु गाउँ ज्वरोले प्रभावित भएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कंग्रेसलाई सम्बोधन गर्दै महान अमेरिकी पुनरागमनको स्वागत गर्नुभएको छ। महाअभियोगबाट सफाई पाउने अनुमान गरिएका बेला उहाँले कांग्रेसमा वार्षिक सम्बोधनका क्रममा अमेरिकालाई आफूले पुरानै साख र समृद्धिमा फर्काएको आशयका साथ महान अमेरिकी पुनरागमन भन्नुभएको हो। प्रतिपक्षी डेमोक्रेट्सहरूको वर्चस्व रहेको प्रतिनिधि सभामा वार्षिक युनियन अफ स्टेट सम्बोधन गरिरहँदा उहाँको रिपब्लिकन दलका विधायकहरूले ट्रम्पलाई अर्को कार्यकालका लागि पनि राष्ट्रपति बन्नुपर्ने भन्दै नाराबाजी गरेका थिए। ट्रम्पलाई महाअभियोग लगाउने प्रतिनिधि सभाको प्रयासमा सिनेटको साथ नहुँदा प्रतिनिधि सभाका सभामुख नान्सी पेलिसी सहित धेरै जिल्लिएको विश्लेषकहरूले बताएका छन्। ट्रम्पले आफ्नो सम्बोधन शुरू गर्नुअघि पेलोसीलाई उपेक्षा गरेको भावमा हात हलाउनु भएको र पेलोसीले पनि राष्ट्रपतिलाई सम्झनका लागि परम्परागत सम्बोधन नगरेको र सम्बोधनपछि ट्रम्पको वक्तव्यको प्रति च्यात्नु भएको बताइएको छ। चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 479 पुगेको छ। 16,600 भन्दा बढी कोरोना भाइरस संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जापानको योकोहामा बन्दरगाहमा पानी जहाजमा यात्रुहरूको परीक्षण गर्दा 10 जनामा कोरोना भाइरसको संक्रमण पाइएको समाचारमा जनाइएको छ। टर्कीका राष्ट्रपति रिसेप ताइप एर्दोगानले सिरियाको विद्रोही पक्षको नियन्त्रणमा रहेको तनावग्रस्त इदलिब प्रान्तमा सिरियाको सेनालाई अब अगाडि बढ़न नदिने बताउनु भएको छ। विपक्षी समूहको अन्तिम गढ़को रूपमा रहेको इदलिब प्रान्तलाई सरकारी नियन्त्रणमा ल्याउने उद्देश्यका साथ कार्यवाही गरिएको सिरियालाई सेनाले गरेको पछिल्लो कार्यवाहीमा 7 टर्किस सेना मारिएका समाचारमा जनाइएको छ। अब आर्थिक समाचार।
नेपाल इन्फ्रास्ट्रक्चर ब्याङ्क लिमिटेडले 8 अर्ब बराबरको साधारण शेयर निष्कासन गर्ने भएको छ। 100 अंकित दरका 8 करोड़ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने कार्यका लागि बैंकले नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ। सो सम्बन्धी सम्झौता पत्रमा नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र नेपाल इन्फ्रास्ट्रक्चर ब्याङ्कको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले हस्ताक्षर गर्नुभयो। नेपाल सरकारको समेत लगानी रहेको नेपाल इन्फ्रास्ट्रक्चर ब्याङ्क लिमिटेड नेपालकै पहिलो पूर्वाधार बैंक हो भने बैंकले जारी गर्न लागेको यो सार्वजनिक निष्कासन हालसम्मकै देशकै ठूलो सार्वजनिक निष्कासन हो। नेपाल इन्फ्रास्ट्रक्चर ब्याङ्क लिमिटेडको अधिकृत पुँजी 40 अर्ब, जारी पुँजी 20 अर्ब र चुक्ता पुँजी 12 अर्ब रहेको छ। सर्वसाधारणलाई शेयर निष्कासन गरी बाँडफाँड गरे पश्चात बैंकको चुक्ता पुँजी 20 अर्ब पुग्नेछ। झापा जिल्लामा मुलुककै सबैभन्दा ठूलो कृषि व्यापार तथा निकासी प्रवर्धन केन्द्र निर्माण हुने भएको छ। नेपाल सरकार र झापाको प्रमुख व्यापारी केन्द्र बिर्तामोड नगरपालिकामा प्रवर्धन केन्द्र निर्माण गर्न लागि हो। बिर्तामोड 8 स्थित दुर्गा भगवती गुठीको नाममा रहेको 8 बिघा 13 कट्ठा 15 धुर जग्गामा प्रवर्धन केन्द्र निर्माण गर्ने गरी नेपाल उद्योग वाणिज्य महासंघ र बिर्तामोड नगरपालिका बीच सम्झौता भएको छ। नेपाली कृषि उपज तथा कृषिजन्य वस्तुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरण गर्ने, नेपाली कृषि वस्तुको मूल्यमा वृद्धि गर्ने उद्देश्यले केन्द्र निर्माण गर्न लागि नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रका सहसभापति हेमराज युवराज ढकालले जानकारी दिनुभयो। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले चालू आर्थिक वर्षको पुष मसान्तसम्ममा देशका 34,03,445 घरधुरीमा वैकल्पिक ऊर्जाको पहुँच पुगेको जनाएको छ। नेपाल सरकार र विभिन्न दात्री निकायहरूसँगको समन्वय र सहयोगमा संचालित कार्यक्रमहरूबाट गत पौष मसान्तसम्म लघु तथा साना जलविद्युत, सौर्य ऊर्जा, वायु ऊर्जा, बायोग्यास र सुधारिएको चुलो प्रविधिको माध्यमबाट त्यस्तो पहुँच पुगेको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो। कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले एक वर्षको अवधिमा नेपाल मिनी ग्रिड कार्यक्रम कार्यान्वयन गर्नको लागि नेपाल सरकार र विश्व ब्याङ्क बीच 56,10,000 अमेरिकी डलर बराबरको अनुदान सम्झौता र 20,00,000 अमेरिकी डलर बराबरको ऋण सम्झौता सम्पन्न भई कार्यक्रम कार्यान्वयन भइरहेको जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
आईसीसी विश्वकप लीग दुई त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानसँग नेपाल पराजित भएको छ। घरेलु मैदानमा नेपाल बुधबार ओमानसँग 18 रनले पराजित भएको हो। ओमानले प्रस्तुत गरेको 198 रनको लक्ष्य पछ्याएको नेपाल 46.5 ओभरमा 179 रनमा अल आउट भयो। शरद विश्वकर्माले सर्वाधिक 55 रनको योगदान दिए। शरद घरेलु मैदानको ओडीआईमा अर्धशतक पूरा गर्ने पहिलो ब्याट्सम्यान बनेका छन्। शरदको ओडीआई करियरको यो पहिलो अर्धशतक पनि हो। खेललाई सन्दीप लामिछानेले रोमाञ्चक बनाए। सन्दीप र शरदले 8 विकेटका लागि 38 रनको साझेदारी गर्दै जितको आशा बढाएका थिए, तर शरद आउट भएसँगै नेपालको जित टाढिएको थियो। सन्दीपले 27 बलमा 3 चौका र 1 छक्का सहित 28 रनमा क्याच आउट भए। 45 ओभरको पहिलो बलमा मकसुदले सन्दीपलाई फर्स्ट स्लिपमा रहेका खबर अलीबाट उत्कृष्ट क्याच गराएसँगै नेपालको जितको आशा सकिएको थियो। शुरूआती 4 रनमा दुवै प्रमुख ब्याट्सम्यान तथा ओपनर पारस खड्का र ज्ञानेन्द्र मल्ललाई गुमाएको नेपाललाई उपकप्तान दिपेन सिंह ऐरी र शरदले तेस्रो विकेटका लागि 62 रनको साझेदारी गर्दै इनिङ उकासेका थिए। नेपालको ओडीआईमा यो तेस्रो विकेटका लागि भएको उच्च साझेदारी हो। दिपेन्द्रलाई 20 ओभरको तेस्रो बलमा मोहम्मद नदिमले 36 रनमा एलबीडब्ल्यू आउट गरेपछि पुनः दबावमा परेको थियो। 24 ओभरको पहिलो बलमा आरिफ शेख 6 रनमा जिसान मसुदको कट एन्ड बोल आउटको शिकार बने। लगत्तै दोस्रो बलमा रोहित कुमार पौडेल दोस्रो स्लिपमा रहेका खावर अलीबाट शून्यमा क्याच आउट भएपछि नेपाल संकटमा परेको थियो। 6 विकेटका लागि विनोद भण्डारी र शरदले 43 रनको साझेदारी गर्दै केही आशा दिलाएका थिए, तर 34 ओभरको पहिलो बलमा विनोदलाई अलीले सन्दीप गौडबाट 36 रनमा क्याच गराए। अविनाश बोरा र सुसन भारीले 8-8 रन जोडे। ओमनका जिसान मसुदले 3 विकेट लिए भने कलिन मुहान र भिलान खानले 2-2 विकेट लिए। मोहम्मद नदिम, खाबर अली र अकिल इलियासको नाममा 1-1 विकेट रह्यो। त्यसअघि ट्यु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमनले निर्धारित 50 ओभरमा 9 विकेट गुमाउँदै 197 रन बनाएको थियो। ओपनिङ बलिङ करण केसीले गरेका थिए, उनको नाममा 4 विकेट रह्यो। खेलमा डेब्यू गरेका सुसन भारीले महत्वपूर्ण 3 विकेट लिए। दिपेन्द्र सिंह अरीले 1 विकेट लिए। नेपालले अब शनिबार अमेरिकासँग खेल्नेछ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम्ब। अब मौसम सम्बन्धी जानकारी। आज राति देशका पूर्वी तथा पश्चिमी पहाड़ी भूभागमा आंशिक बदली हुने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि पूर्वी र मध्य पहाड़ी भूभागमा अपराह्नपछि आंशिकदेखि सामान्य बदली र पश्चिमका पहाड़ी भूभागमा आंशिक बदली हुनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। साथै पूर्वी र पश्चिमी पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 18.3 डिग्री सेल्सियस, न्यूनतम 6.3 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 17.4 डिग्री सेल्सियस, न्यूनतम 4 डिग्री सेल्सियस। पोखराको अधिकतम 21 डिग्री सेल्सियस, न्यूनतम 8.4 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 20.6 डिग्री सेल्सियस, न्यूनतम 5 डिग्री सेल्सियस र दिपायलको अधिकतम 22.2 डिग्री सेल्सियस, न्यूनतम 5.5 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। काठमाडौँको बालुवाटार स्थित ललिता निवासको सरकारी र सार्वजनिक जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा तत्कालीन उप प्रधानमन्त्री सहित 175 जना विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर। औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयक 2076 राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित। निर्माणाधीन कर्णाली करिडोर छिटो सम्पन्न गर्न विकास तथा प्रविधि समितिको सरकारलाई निर्देशन। र अमेरिका महान पुनरागमनतर्फ लम्किएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। यसका साथै साँझ 7 बजेको समाचार यही पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।